शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सिर्जना बरालसँगै गोविन्द खड्काको तपाईलाई स्वागत छ।
सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com र मोबाइल एप सीआईएनबाट पनि सुन्न सकिन्छ।
आज 2076 साल पुष 5 गते शनिबार डिसेम्बर 21 तारीक सन 2019 नेपाल सम्बत 1140 पौष कृष्ण पक्षको दशमी तिथि।
साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
संसदमा नयाँ नजिर, उपसभामुखबाट अध्यक्षता, सभामुख चयन प्रक्रिया पुष 11 गतेबाट शुरू हुने, संविधान विपरीत शिक्षा नीति।
नेपालको बिजुली बंगलादेशले किन्ने, नेपालमा रेल भन्दा अगाडि सड़क विस्तार गर्न चीनको सुझाव, बजेट छल्दै अरबौं खर्चिँदै सरकार।
वैज्ञानिकहरूलाई स्थानीय सरकारसँग जोड्दै नास्ट, जिल्ला समन्वय समितिका पदाधिकारी जिम्मेवारी विहीन, औषधिको मूल्य नतोक्दा ठगिँदै नागरिक।
भारतमा बलात्कार मुद्दामा भाजपाका पूर्व विधायकलाई जन्मकैद, ब्रेक्जिटपछि बेलायतमा दक्ष कामदारको अभाव हुने, डढेलोको चपेटामा अस्ट्रेलिया।
र पोखरा प्रिमियर लीग क्रिकेटमा चितौन प्लेअफमा आज विराटनगर र काठमाडौँ खेल्दै।
सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
साझा खबरमा सबभन्दा पहिले नेपालको बिजुली बंगलादेशमा बेच्ने र बंगलादेशले किन्ने पक्का भएको प्रसंग।
नेपालको बिजुली बंगलादेशले किन्ने पक्का भएको छ। नेपाल र बंगलादेशले तत्कालका लागि भारतीय प्रसारण संरचना र दीर्घकालका लागि उसको भूमि उपयोग गरी समर्पित प्रसारण लाइन बनाउने योजना अघि सारेको छ। भारतले आफ्नो भूमि र संरचना उपयोग गरी विद्युत व्यापार गर्न अनुमति दिने संकेत गरेपछि दुवै देशले सम्पूर्ण प्राविधिक गृह कार्य पूरा गरेका हुन्। नेपाल र बंगलादेश बीच विद्युत व्यापार योजना कार्यान्वयन हुन भारतीय सहमति चाहिन्छ। नेपाल र बंगलादेशका सहसचिव स्तरीय प्राविधिक समिति जेटीटीले प्रसारण लाइनको खाका तय गरेको छ। केही दिनभित्रै दुवै देश मिलेर भारतसित सहमति गरिने ऊर्जा सचिव दिनेश कुमार घिमिरेले जानकारी दिनुभयो। गत साता काठमाडौँमा सम्पन्न प्राविधिक समितिले प्रस्ताव गरेको सबैभन्दा छिटो निर्माण गर्न सकिने अनारमणि पञ्चगढ़ी ठाकुर गाउँ बंगलादेश 762 केबी प्रसारण लाइन निर्माणलाई गति दिने प्रक्रिया शुरू भएको सचिव घिमिरेले जानकारी दिनुभएको छ। माथिल्लो कर्णालीको बिजुली बंगलादेशले किन्ने भएको छ।
प्रतिनिधि सभाको सभामुख चयन प्रक्रिया पुष 11 गतेबाट शुरू गर्ने राजनीतिक सहमति बनेको छ। उपसभामुख डाक्टर शिवमाया तुम्पाम्बेले हिजो बोलाउनु भएको कार्यव्यवस्था परामर्श समिति बैठकमा दलहरूले 11 गतेबाट प्रक्रिया प्रारम्भ गर्न सुझाव दिएका छन्। राजनीतिक परामर्शपछि 11 गते 1 बजे बस्ने बैठकले सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्नेछ। सभामुख नभएकाले संघीय संसदको बैठक प्रारम्भ कसले गर्ने भन्ने केही दिन यताको बहसलाई चिर्दै उपसभामुख शिवमाया तुम्फाम्पेले हिजो बैठक चलाउनु भएको छ। सांसदहरू आफैले बनाएको नियमावली विपरीत संवैधानिक प्रावधानलाई आधार मानेर तुम्फाम्पेको अध्यक्षता संसदको 5 अधिवेशनको बैठक प्रारम्भ भएको हो। उपसभामुखबाट अध्यक्षता संसदमा नयाँ नजिर बसेको छ। प्रतिनिधि सभा नियमावलीमा सभामुखले प्रत्येक बैठकको प्रारम्भ र स्थगन घोषणा गर्ने व्यवस्था छ। प्रतिनिधि सभा भवन नयाँ बानेश्वरमा बसेको बैठकमा उपसभामुख तुम्पाहाम्पेले सभामुखको हैसियतमा राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन आह्वान सम्बन्धी पठाएको पत्र पढेर सुनाउनु भएको थियो।
माननीय सदस्यहरू, प्रतिनिधि सभाको 5 अधिवेशनको पहिलो बैठकको कार्यवाही प्रारम्भ हुन्छ। नेपालको संविधान धारा 93 उपधारा 1 सम्बन्ध 2076 साल पुष 4 गते शुक्रबारको दिन 16 बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वर काठमाडौँमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेको छु। विद्यादेवी भण्डारी, मिति 2076 मंगिर 24 गते। माननीय सदस्यहरू, 5 अधिवेशनको पहिलो बैठकमा पाल्नुभएका सम्पूर्ण माननीय सदस्यहरूलाई हार्दिक स्वागत गर्दछु।
तत्कालीन सभामुख कृष्ण बहादुर महरा फौजदारी अभियोगमा थुनामा छन्। यौन दुर्व्यवहार आरोप लागे लगत्तै असोज 14 उनले राजीनामा दिएपछि सभामुख पद खाली छ। पहिलो बैठक सामान्य औपचारिकता पूरा गरेर स्थगित भएको छ। राष्ट्रपति कार्यालयबाट आएको पत्र पछाडि 11 गतेबाट सबै प्रक्रिया अगाडि बढ्नेछ। नियमावलीमा उपसभामुखले बैठक सञ्चालन गर्ने व्यवस्था छैन, तर त्यो व्यवस्थालाई संविधानको नजिर मानेर नेकपाले साथ दिएपछि प्रतिपक्ष कांग्रेसले पनि सहजै मानेको थियो। संसदको बैठक अगाडि बढेको थियो।
समाजवादी पार्टीले सभामुख र उपसभामुखमा आफ्नो दावी नरहेको जनाएको छ। हिजो प्रतिनिधि सभाको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष बाबुराम भट्टराईले आफूहरू सरकारमा रहेको भए पनि आफ्नो पार्टीले सभामुख तथा उपसभामुख दुवै पदमा दावी नगर्ने बताउनु भएको हो।
कुनै देश दावी छैन, यो सरकारको बहुमत प्राप्त सुविधाजनक बहुमत प्राप्त सरकार भएको हुनाले उहाँहरूले जे चाहनुहुन्छ त्यही हुन्छ। होइन, हाम्रो दावी छैन, अब त्यो कुराकानी भएछ भन्ने बेले कुरा हो।
संसदको संरचना अनुसार सभामुख पद नेकपाकै रहने उहाँले बताउनुभयो। नेकपाले भने सभामुखको उम्मेद्वार चयन गरिसकेको छैन। 11 गतेसम्मको बीचमा सभामुख उपसभामुखको उम्मेद्वार छानिसकिने नेकपाका नेताहरूले बताएका छन्। नेकपाका महासचिव विष्णु पौडेले अबको केही दिनभित्रै सभामुखको उम्मेद्वार चयन गरिने बताउनुभयो।
सत्तारूढ़ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले संसदमा पेश हुने विधेयकमा गहिरो ढंगले अध्ययन गर्न र छलफलमा भाग लिन सांसदहरूलाई आग्रह गरेको छ। हिजो संसद भवन बानेश्वरमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिउँदे अधिवेशन शुरू भएको र यो अधिवेशनमा पेश हुने विधेयकमा गहिरो ढंगले छलफल गर्न र सहभागिता जनाउन सांसदहरूलाई निर्देशन दिनुभयो। त्यस्तै बैठकमा पार्टीका आन्तरिक विषयमा पनि छलफल भएको नेकपाका सांसद शेरबहादुर तामाङले सीआईएनसँग बताउनुभयो।
एमसीसी फण्डको बारेमा पार्टीभित्र चलिरहेको छलफलको बारेमा जानकारी गराउनु भएको छ। त्यस पछाडि हाम्रो सीमा सम्बन्धी विषयमा जुन विवाद भइरहेको छ लिम्प्याधुरा, त्यो सम्बन्धी विषय र अनि त्यस पछाडि पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित विषयको बारेमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले जानकारी गराउनु भएको छ र सांसद सदस्यज्यूहरूलाई आफू तयारीका साथ, किनभने यो चाहिँ विधेयक अधिवेशन भएको हुनाले प्रत्येक विधेयकहरूमा सांसद सदस्यहरू चाहिँ तयारीका साथ प्रस्तुत हुनको लागि उहाँले जानकारी गराउनु।
बैठकमा अध्यक्ष प्रचण्डले अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसी सम्झौता इण्डो पेसिफिक स्ट्राटेजीको अंग भए अनुमोदन नगर्ने प्रतिबद्धता जनाउनु भएको थियो। अध्यक्ष प्रचण्डले एमसीसी इण्डो पेसिफिक अंग नभएको पुष्टि भए मात्रै त्यसलाई अनुमोदन गर्ने र नेकपाभित्र अझै छलफल तलसम्म लैजाने बताउनु भएको थियो।
नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई यो साता असिन पसिन भयो। पार्टी एकीकरणको 1.5 वर्षपछि बसेको स्थायी समिति बैठक एक्लै सञ्चालन गर्ने जिम्मा पाउनुभएका दाहालसँग अर्को पनि जिम्मेवारी थियो। बैठकमा उठेका विषयबारे प्रधानमन्त्री एवं अर्को पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई ब्रिफिङ गर्ने, त्यसैले वहाँ स्थायी समिति बैठकको 5औं दिनसम्म आइपुग्दा 4 दिन त बैठक सकेर सोझै प्रधानमन्त्री निवास बालुवाटारमा पुग्नुभयो। बैठक सकिएपछि दाहाल सोझै बालुवाटार पुग्नु हुन्थ्यो र नेताहरूले उठाएका विषयबारे सरसर्ती जानकारी गराउनुहुन्थ्यो। दुवै अध्यक्षका तर्फबाट राजनीतिक प्रतिवेदन पेश भएकाले त्यसमा कस्ता विषय उठे भन्नेमा प्रधानमन्त्रीज्यूको अलि धेरै चासो रहेको बताइएको छ। यस्तै कांग्रेस बैठक फेरि स्थगित भएको छ। कांग्रेसमा भागबण्डाको विवाद नसुल्झिएपछि केन्द्रीय कार्यसमिति बैठक शुक्रबार तेस्रो पटक स्थगित भएको छ। अन्तिम सहमति गर्नका लागि पुस 10 गतेसम्म बैठक स्थगित गरिएको उपसभापति विमलेन्द्र निधिले बताउनु भएको छ।
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान नासले नागरिकसँग नास्ट कार्यक्रम सञ्चालन गर्ने भएको छ। अब स्थानीय तहसँगै हरेक नागरिकसँग वैज्ञानिक जोडिनेछन्। नागरिकलाई वैज्ञानिकसँग जोड्नका लागि नास्टले यो कार्यक्रम ल्याउन लागेको हो। महिला वैज्ञानिक र युवा वैज्ञानिकको फोरम बनाएर उनीहरूलाई स्थानीय तहसँग जोड्नका लागि यो कार्यक्रम केन्द्रित हुने नास्टका उपकुलपति सुनिल बाबु श्रेष्ठले बताउनुभयो। कुनै पनि स्थानीय तहमा विकास निर्माण कृषि स्वास्थ्य क्षेत्रमा आवश्यक पर्ने वैज्ञानिकहरू पठाएर नागरिकलाई सेवा सुविधा दिने लक्ष्य राखिएको उपकुलपति श्रेष्ठले बताउनुभयो।
नागरिकसँग नाश भन्ने कार्यक्रम अन्तर्गत हामीले मागेका चाहिँ जुन वैज्ञानिकहरू हामीसँग रोस्टरमा हुन्छन् उहाँहरूलाई चाहिँ हामी त्यहाँ पठाइदिएर तीन महिना पाँच महिनाको काम गर्न सक्ने अवसरहरू हामी क्रिएट गर्छौँ, ताकि उसले चाहिँ त्यो नागरिकसँग मिलेर स्थानीय तहसँग मिलेर चाहिँ आफ्नो सर्भिस दिन सकोस् र उसले त्यो काम गर्दा गर्दै उसले अनुभव पनि प्राप्त गर्छ र एउटा सम्बन्ध स्थापित पनि गर्न सक्छ स्थानीय तहसँग र उसले त्यही जब क्रिएसन पनि गर्न सक्छ। यस्ता अवसरहरू हामी जट खोजिरहेछौँ।
अहिले 20,000 भन्दा बढी युवा वैज्ञानिक नेपाल बाहिर काम गरिरहेका छन्। नेपालमा पनि कैयौं वैज्ञानिक कामविहीन छन्।
बाराको कलैया उपमहानगरपालिकाले नगरभित्रका बालबालिकाहरूको स्वास्थ्यलाई ध्यानमा राख्दै बहुक्षेत्रीय पोषण कार्यक्रम चलाएपछि स्थानीय नागरिक खुशी भएका छन्। नगरपालिकाले विभिन्न दातृ संस्थाको सहयोग तथा आफूले पनि केही बजेट छुटाएर 25,00,000 योजनामा नगरपालिकाभित्र बहुक्षेत्रीय पोषण कार्यक्रम लागू गरेको हो। नारायण एफएमबाट राम मण्डलको रिपोर्ट।
नगरपालिकाले लागू गरेको यस कार्यक्रमबाट नगरका गर्भवती आमाहरूदेखि जन्मिने बच्चाहरू समेत लाभान्वित भएका छन्। कलैया उपमहानगरपालिकाकी पूनम चौरसिया,
कार्यक्रम त एकदम अच्छा भएका कि जन बच्चा तारीख के पेट में से भी अच्छा अपन दिमाग के वृद्धि करके आई, वो बाद में भी अच्छा करी। ओकरा जब उहे अवस्था में खाना पीना ना मिली तो बाद में ओकर दिमाग के विकास ना होके सकी।
गएको आर्थिक वर्ष 2075-76 देखि लागू गरिएको यो कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको छ। गत वर्ष कलैया उपमहानगरपालिकाको 11 देखि 27 वडा समय यो कार्यक्रम चलाइएको थियो। कलैया नगरपालिकाकी खुशबु प्रजापति,
कस्तो पोषण खानुपर्छ महिलाहरूले पोषणको कुरा चाहिँ सिक्न पाउनुहुन्छ यो कार्यक्रमबाट।
27 वटा वडा रहेको कलैया उपमहानगरपालिकाले बहुक्षेत्रीय पोषण कार्यक्रमले नगरपालिकाभित्र जन्मिने शिशु तथा गर्भवती आमाहरूको स्वास्थ्यमा सुधार हुने अपेक्षा गरेको छ। नेपाल सरकारले पनि कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको दिगो विकासका लक्ष्यमा सन् 2030 सम्ममा सबै खाले कुपोषणको अन्त्य गर्ने र 2025 सम्म 5 वर्ष मुनिका बालबालिकामा तौल कम हुने र दुब्लो पातलो हुने जस्ता रोग सम्बन्धी अन्तर्राष्ट्रिय लक्ष्य हासिल गर्ने भनिएको छ। कलैया उपमहानगरपालिकाका सामाजिक विकास शाखाका प्रमुख तपसी चौरसिया,
तालिमको व्यवस्था गरेका छ महिलाहरूलाई, त्यसपछि 9,000 दिनका महिलाहरूको लागि तरकारीको बिउ बिजन वितरण गर्ने योजना राखेको छ, नमुना कार्यशाबारी बनाउने पनि योजना राखेको छ र कुखुराको चल्ला वितरण गर्नको लागि ताकि त्यो 1,000 दिनका महिलाले कुखुराको चल्ला पाएपछि त्यो अन्डा दिन्छ र कम्तीमा हरेक बार खाना चारको एउटा जुन खानाको भाग हो त्यसलाई परिपूर्ति गर्छ।
यस आर्थिक वर्षमा पनि नगरपालिकाले बाँकी रहेका 1 देखि 10 वडासम्म बहुक्षेत्रीय पोषण कार्यक्रम लागू गरेको छ।
सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विकासमा समान पहुँचका लागि स्थानीय सरकारलाई खबरदारी गर्दै नागरिक,
विकासका लक्ष्यहरू सरकारले दिन्छ, विकासका योजनाहरू पनि ल्याउँछ, तर यसलाई विकासका योजनाहरूलाई समान पहुँच र समान तरिकाले यसको बाँडफाँड चाहिँ पक्कै पनि भएको छैन।
जिल्ला समन्वय समितिका पदाधिकारी जिम्मेवारी विहीन, औषधिको मूल्य नतोक्दा नागरिक ठगिँदै, लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
नेपाल भ्रमण वर्ष 2020 मा सबै स्वदेशी तथा विदेशी पाहुनालाई स्वागत गरौं, तर
कुनै पनि बहानामा अपरिचित व्यक्तिले बालबालिकालाई मन परेको सामान किनिदिने, होटेल रेस्टुरेन्ट लिएर जाने, परिवारमा कोही बिरामी पर्दा उपचार गराइदिने जस्ता प्रलोभनमा आफू पनि नपरौं, आफ्ना बालबालिकालाई पनि पर्न नदिऊ।
होसियार, त्यस्ता व्यक्ति बाल यौन दुराचारी पनि हुन सक्छन्।
हरेक अभिभावकले आफ्ना बालबालिकालाई अपरिचित व्यक्तिसँग संगत गर्नु हुँदैन भन्ने शिक्षा दिऊ। बालबालिकामाथि हुन सक्ने जोखिम न्यूनीकरण गरौं।
नेपाल सरकार, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद।
मैले भनेको सुनेन, कुनै पनि हालतमा फिर्ता हुन्न।
साउजी, अब यो म्याच सकिएको खानेकुरा खानै मिल्दैन, भोलि मेरो परिवारलाई केही भयो भने? त्यसो नभन्नुहोस् न।
कसले भन्यो? अहिलेसम्म कसैलाई केही भएको छैन, तेरो परिवारलाई चाहिँ किन हुन्छ? म फिर्ता गर्दिनँ भनेपछि गर्दिनँ। ल,
एकछिन। किन साउजी, तपाईँले सधैँ म्याद गुज्रेको बिग्रेको खानेकुरा बेच्नुहुन्छ कि के हो?
त्यसो कसले भनेको छ र?
अनि झुक्क्याएर खाद्यान्न बेच्नुभयो भने त जेल जानु होला नि। उपभोक्तालाई गुणस्तरीय वस्तु,
सेवा छनौट गर्न पाउने, त्यसको मूल्य शुद्धताका विषयमा जान्न पाउने अधिकार छ। कुहिने बाहेक अरू खाद्यान्न लगेको 7 दिनभित्र फिर्ता गर्न पाउने पनि अधिकार छ। वस्तु तथा सेवाबाट हानि नोक्सानी भए क्षतिपूर्ति पनि पाइन्छ।
बुझ्नुभयो साउजी, मैले त्यसै फिर्ता मागेको त होइन नि।
The Asia Foundation र Akurab।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com र मोबाइल एप CIN मार्फत एकैसाथ साझा खबर सुनिरहनु भएको छ। अब पत्र पत्रिकाका खबर। आज राजधानीबाट छापिएका पत्र पत्रिकाहरूले संविधान संशोधन, संविधान सभाको बैठक र आर्थिक सामाजिक खबरलाई प्राथमिकताका साथ छापेका छन्।
अन्नपूर्ण पोस्ट दैनिकले रेल विस्तारै सड़क तत्काल शीर्षकमा खबर छापेको छ। चीनले सड़क सञ्जाल विस्तार गरेर मात्र तिब्बत काठमाडौँ रेलमार्ग निर्माण गर्न सुझाव दिएको छ। चीनको स्वशासित क्षेत्र तिब्बतले केन्द्र सरकारलाई नेपाल चीन सम्पर्क सञ्जाल विस्तारका लागि नेपालतर्फको सड़क अल वेदर हाइवे बनाउन सुझाव दिएको हो। अन्नपूर्ण पोस्ट दैनिकमै बालुवाटार प्रकरणमा मुद्दा चलाउने तयारी शीर्षकमा खबर छ। बालुवाटार स्थित ललित निवासको झण्डै 114 रोपनी जग्गा अनियमितता प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको छ। यो प्रकरणमा पूर्व प्रधानमन्त्री, उप प्रधानमन्त्री र मन्त्री सहित 100 भन्दा बढ़ी मुछिएका छन्। 3 लाख उठाउन 3 जनाको अपहरण शीर्षकमा पनि खबर छ। सामाखुशी का रूपादेवी विश्वकर्मा शनिबार छोराछोरी र भान्जालाई डेरामा छाडेर पोखरा जानुभएको थियो। आफन्तको रेखदेखमा छाडेका बाल बच्चा सोमबार अपहरणमा परेको खबर पाएपछि उहाँले प्रहरीलाई खबर गर्नुभयो। घटनाका मुख्य योजनाकार आशिष सिजापति मकवानपुरबाट पक्राउ परे तर अर्कै अपहरण घटनामा। प्रहरीका अनुसार उनले रामेछाप दोरम्बा गाउँपालिकाका नरेश थापा मगरलाई अपहरण गरी मकवानपुर पुर्याएका थिए। महानगरीय प्रहरी परिसर टेकुका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीका अनुसार सिजापतिकै योजनामा 3 बालबालिका र 1 युवक अपहरणमा परेका थिए।
कान्तिपुरले किन चर्किन्दैछ भारतमा आन्दोलन शीर्षकको खबरलाई प्राथमिकताका साथ पहिलो पृष्ठमा छापेको छ। नागरिकता संशोधन कानूनको विरोधमा 2 सातादेखि भारतमा प्रदर्शन भइरहेको छ। पूर्वोत्तर भारतको असम त्रिपुराबाट शुरू भएको यो आन्दोलन अहिले देशव्यापी बनेको र आन्दोलनको तस्विर सहित खबर छापिएको छ। संविधान विपरीत शिक्षा नीति शीर्षकको खबर भित्री पृष्ठमा छ। सरकारले संवैधानिक व्यवस्था विपरीत शिक्षा नीति जारी गरेको छ। संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट माध्यमिक तह सम्मको शिक्षा निशुल्क र आधारभूत तहसम्मको शिक्षा अनिवार्य हुने भनिएको छ। तर सरकारले जारी गरेको शिक्षा नीतिमा आधारभूत तह कक्षा 8 सम्मका लागि विद्यार्थीलाई मात्रै निशुल्क शिक्षा उपलब्ध गराउने भनिएको छ। स्थानीय सरकारलाई संविधानले दिएको अधिकार पनि शिक्षा नीतिमा खोसिएको खबरमा दावी गरिएको छ। बुढ्यौली भगाउन पञ्चकर्म शीर्षकको खबर पनि छापिएको छ। पञ्चकर्म उपचार प्रक्रिया हाल नेपालमा समेत लोकप्रिय हुँदैछ। शरीरलाई शुद्ध र पुनर्जीवन दिनका लागि उपयोगी मानिने पञ्चकर्मप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको राष्ट्रिय आयुर्वेद अनुसन्धान केन्द्रले जनाएको छ। शरीरभित्र भएका रसायन र विषाक्त विकार तत्त्वलाई बाहिर निकाल्ने र अझ बुढ्यौली भगाएर उमेर कम भएको देखाउने गरी यो उपचार गर्ने पद्धति छ।
गोर्खापत्र दैनिकमा रोग प्रतिरोधी खोपले बचाउँछ संक्रमण शीर्षकमा खबर छ। विभिन्न रोगसँग लड्न खोप आवश्यक पर्ने भएका कारण नेपाल सरकारले रोटा भाइरस, टाइफाइड, ह्युमन प्यापिलोमा भाइरस, एसपीभी जस्ता खोप निशुल्क उपलब्ध गराउने भएको छ। सानो उमेरमा बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता कम हुने हुँदा रोगसँग लड्न खोप अनिवार्य दिनुपर्छ।
नयाँ पत्रिका दैनिकले कांग्रेस पार्टीभित्र दुई पक्षका वार्ता टोली, 1 सातासम्म वार्ता निरर्थर शीर्षकको खबर छापेको छ। प्रमुख प्रतिपक्षी कांग्रेसमा 14 महाधिवेशन नजिकिँदै गर्दा आन्तरिक विवाद झन बल्झिएको छ। एउटै झण्डामुनि 2 वार्ता टोली बनाएर सहमतिको प्रयास भइरहेको छ। तर 1 साता प्रयास गर्दा पनि वार्ता निष्कर्षविहीन छ। बैठक पनि बस्न नसकेको प्रसंगलाई प्राथमिकताका साथ छापेको छ। 693 जीसस पदाधिकारी जिम्मेवारी शून्य शीर्षकको खबर भित्री पृष्ठमा छापेको छ। निर्वाचित भएको 2 वर्ष पुग्दा पनि जिल्ला समन्वय समितिका पदाधिकारीले कुनै पनि भूमिका पाएका छैनन्। सरकारले आफ्नो काम कर्तव्य र अधिकार स्पष्ट हुने गरी कार्यविधि नबनाएको भन्दै जीसस पदाधिकारीले असन्तुष्टि पनि जनाएका छन्।
नागरिक दैनिकमा गोकर्णको जग्गा यति होल्डिङ्सलाई नेकपा स्थायी कमिटिमा विरोध शीर्षकमा खबर छ। सत्तारूढ़ नेपाल कम्युनिष्ट पार्टी स्थायी कमिटि बैठकमा गोकर्ण फरेस्ट रिसोर्ट गल्फ कोर्स
र त्यहाँको जंगल क्षेत्र थप 25 वर्षको लागि यति होल्डिङ्स प्रालीलाई भाडामा दिने सरकारी निर्णयको विरोध भएको छ। पाथिबरा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका आङछिरिङ शेर्पाको परिवारले स्थापना गरेको पासाङ लामु पर्वतारोहण प्रतिष्ठानले धुम्बाराईमा सरकारी जग्गामा बनाएको भवन कानून विपरीत नेपाल कम्युनिष्ट पार्टी नेकपालाई भाडामा दिएको पाइएको छ। सरकारले 2063 सालमा प्रतिष्ठानलाई भोगाधिकारका लागि सो जग्गा दिएको थियो।
र राजधानी दैनिकमा बजेट छल्दै अरबौं रूपियाँ खर्चिँदै शीर्षकको खबर छापिएको छ। सरकारका विकास मन्त्रालय र विभिन्न निकायले नियमित बजेटलाई छल्दै गैर बजेट मार्फत अरबौं खर्च पुरानै प्रवृत्ति दोहोर्याउन थालेका छन्। चालू आर्थिक वर्ष 2076-77 पाँच महिनाको अवधिमा मात्रै विभिन्न निकायले गैर बजेटरी शीर्षकबाट 2,36,35,00,000 रूपियाँ खर्च गरेका छन्। एकैपटक चारवटा खोप लगाउँदा इलाममा डेढ महिने शिशुको मृत्यु भएको खबर पनि राजधानी दैनिकले प्राथमिकताका साथ छापेको छ। औषधिको मूल्य तोक्न सरकारले अलटाल गरेको खबर पनि छ। नेपाली बजारमा बिक्री वितरण भइरहेका अधिकांश औषधिको वैज्ञानिक मूल्य निर्धारण गर्न सरकारले सकेको छैन, त्यसबाट उपभोक्ताहरू ठगिँदै गएका छन्।
ईश्वर खत्री सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारको विषयमा भन्नुहुन्छ।
सामुदायिक विद्यालयको नतिजा खस्किनुमा शिक्षक विद्यार्थी अभिभावक तिनै पक्षको कमजोरी देखिन्छ र परिधियुक्त शिक्षामा जोड दियौँ भने पनि एउटा आमूल परिवर्तन हुन्छ।
नुवाकोट जिल्ला बेलगुटगढी साथ 2 वर्ष लगभग भइसक्यो घर बनाएको। पहिला विजय रात दालले चाहिँ भन्नुभएको थियो कि दिम चाहिँदैन, अहिले लास्टमा भएपछि दिम चाहिन्छ भन्नुभयो। वडा कार्यालयमा जाँदाखेरि फर्म पठाइराखेको छु, फर्म फिर्ता आइराखेको छ भनेर भनिराख्नु हुन्छ। अहिलेसम्म लास्ट किस्ता पाउन सकेको छैन, यसको लागि जवाब पाऊ कि भनेर।
तपाईँको गुनासो हामीले बेलकोट गढी नगरपालिका वडा नम्बर 7 का सचिव चेतनाथ नेपाल समक्ष राखेका छौँ।
वडामै आउनुहोस् अनि के भएर बुझ्नु पर्यो, अब मेन कुरो प्राविधिक डाटा केही त्रुटि भएको छ कि के छ त्यो हेर्नु पर्ला भनेर, अर्को त केही होइन। त्यो रेकर्ड उहाँसित भएको रेकर्ड नागरिकताहरू चाहिँ लिएर जानुहोस् भनेर भन्नुहोस् अनि यहाँ हेरौँला अनि हेरेर के भएको रहेछ त्यही अनुसारको त्यसको रिपोर्ट बनाउँदा।
तपाईँ पनि जुनसुकै बेला हाम्रो टेलिफोन नम्बर 01-5160-646 फोन गरेर आफ्नो विचार प्रतिक्रिया वा गुनासो रेकर्ड गराउन सक्नुहुनेछ। साथै हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेशन नेटवर्क सीआईएन वा हाम्रो ट्विटर ह्यान्डल @CIN साझा खबरमा पनि लेख्न सक्नुहुनेछ।
विदेशका खबर, विवादित नागरिकता संशोधन ऐन विरोधमा शुक्रबार हिजो भारतका विभिन्न ठाउँमा प्रदर्शन भएको छ। थप 6 जनाको मृत्यु भएको छ, मृत्यु हुने 12 जना पुगेका छन्। अस्ट्रेलियामा विगत केही दिनदेखि फैलिएको डडेलोका कारण सिडनी ब्रिसबन लगायतका क्षेत्रमा निकै प्रभावित भएको छ। डडेलोको चपेटामा अस्ट्रेलियाले ठूलो क्षति बेहोर्नु परेको त्यहाँका संचार माध्यमहरूले बताएका छन्। तापक्रम लगातार 40 डिग्री भन्दा माथि पुगेपछि त्यहाँ गर्मी पनि अत्याधिक बढ़न थालेको छ। भारतको दिल्ली स्थित एक अदालतले भारतीय सत्तारूढ़ दल भाजपाका एक पूर्व सांसदलाई बलात्कार सम्बन्धी मुद्दामा जन्मकैदको सजाय सुनाएको छ। दिल्लीको 30,000 अदालतले 51 वर्षीय कुलदीप सेङ्गरलाई हिजो जन्मकैदको सजाय सुनाएको भारतीय संचार माध्यमले लेखेका छन् अनि बेलायती उद्योगपतिको संगठन कन्फेडरेशन अफ ब्रिटिसले ब्रिटेन युरोपेली संघ छाडेपछि लागू गर्न लागेको आप्रवासी सम्बन्धी नयाँ नियम निकै जटिल हुने भन्दै चिन्ता व्यक्त गरेको छ।
साझा खबरमा अब खेल खबर। चितौन राइनोज लगातार तेस्रो जित निकाल्दै नमस्ते पोखरा प्रिमियर टी20 लीगको प्ले अफमा पुगेको छ। यो खेलमा आज विराटनगर र काठमाडौँ खेल्दैछन्। र सैत स्मारक ए डिभिजन लीग फुटबलको हिजो भएको खेलमा ब्रिगेड बोयज क्लबले सनसनीपूर्ण जित हासिल गरेको छ। दशरथ रंगशालामा भएको खेलमा ब्रिगेडले फ्रेन्च क्लबलाई 2-0 गोल अन्तरले पराजित गरेको हो।
दिगो विकासमा नागरिकको चासो, स्थानीय सरकारहरू अलटाल गर्दै रेडियो रिपोर्ट, स्वस्थ जीवनशैलीसँग जोड़िएको सन्देश, अरू खबर र कार्टुन पनि बाँकी छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
हरि दाइ, तपाईँले श्रम अडिट बारे थाहा पाउनुभयो त?
थाहा छैन त राजु भाइ।
लौ हो र सुन्नुहोस् दाइ, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम ऐन र नियमावली अनुसार सबै प्रतिष्ठानले श्रम अडिट गर्नुपर्ने भनेर सूचना जारी गरेको छ नि। पुष मसान्तभित्र सबै प्रतिष्ठानले अनिवार्य श्रम अडिट गर्नुपर्छ त।
ए तर भाइ, श्रम अडिट भनेको चाहिँ के पो रे?
श्रम अडिट भनेको प्रतिष्ठानका संचालकहरूले श्रम सम्बन्धी कानूनी व्यवस्थाहरू जस्तै कार्यस्थलमा काम गर्ने उचित वातावरण भए नभएको, श्रमिकको सुरक्षाको व्यवस्था गरि नगरेको, श्रमिकले पाउने सुविधा के कस्ता छन्, श्रमिकका गुनासोहरूको व्यवस्थापन कसरी गरिएको छ लगायतका अन्य कानूनी प्रावधानको कार्यान्वयन भएको छ कि छैन भनेर यस्ता विषयमा प्रतिष्ठान आफैले गर्ने आन्तरिक परीक्षण हो। यो परीक्षण प्रतिष्ठानले आफ्नै व्यवस्थापकीय तहको कर्मचारीबाट वा बाहिरको व्यक्ति र संस्थाबाट पनि गराउन सक्छ।
ए अनि कसरी हुन्छ त श्रम अडिट?
श्रम अडिट कसरी र कसले गर्ने भनेर श्रम अडिट मापदण्ड 2075 विस्तृत रूपमा उल्लेख गरिएको छ भाइ। श्रम नियमावलीको अनुसूची 10 यसको ढाँचा पनि छ। त्यही अनुसार श्रम अडिट गरेर त्यसको प्रतिवेदन आफ्नो प्रतिष्ठान, नियमन गर्ने निकाय र सम्बन्धित श्रम तथा रोजगार कार्यालयमा प्रत्येक पुष मसन्तभित्र पठाइसक्नुपर्छ। कुरो बुझ्नु भयो नि दाई?
बुझे भाइ, बुझे, छर्लङ्गसँग बुझे।
श्रम अडिट तपाईँ पनि गर्नुहोस्, अरूलाई पनि गर्न उत्प्रेरित गर्नुहोस्। नेपाल सरकार, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय।
गरिबीको अन्त्य हुन्छ भुकमरिनी हुन्न, पोषणयुक्त खाना पाएको पोषणले छुन्न, सबै सबै बालबालिका स्कुल जान पाउने, वनले सोच्छ वातावरण हरियाली छाउने, महिला पुरुष भनेर कोही विभेद गर्ने छैन, सरसफाइ नै बन्छ हाम्रो समाजको ऐना, घर घरमा धारा हुन्छ स्वच्छ हुन्छ पानी, रोजगारीले सिकाउने छ बचत गर्ने बानी, समान काममा समान ज्याला उद्योग सबैतिर, मिलिजुली लागौ हामी दिगो विकासतिर, मिलिजुली लागौ हामी दिगो विकासतिर।
दिगो विकास लक्ष्य प्राप्तिका लागि अकुराब र यूएनडीपी।
सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
साझा खबरमा अब दिगो विकासका लागि नागरिकको खबरदारीको विषय। कर्णाली प्रदेशका नागरिकले टिकाउ हुने खालका विकासका योजना बनाउन सरकारलाई सुझाव दिएका छन्। उनीहरूले शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका क्षेत्रमा गरिने विकास अहिलेसम्म झारा टार्ने काम मात्रै भएको भन्दै दिगो हुने योजना बनाउन स्थानीय सरकारलाई आग्रह गरेका हुन्। सुर्खेतबाट टेकराज केसीको रिपोर्ट।
जनताको नजिकको सरकारको रूपमा स्थानीय सरकारहरूलाई लिने गरिन्छ। स्थानीय सरकारलाई संविधानले तल्लो तहका योजना बनाउने अधिकार दिएको छ। योजना बनाउँदा टिकाउ हुने खालका बनाउनु पर्ने सुर्खेत वीरेन्द्रनगर 12 पार्वती 40 सुझाव छ।
विकासका लक्ष्यहरू सरकारले दिन्छ, विकासका योजनाहरू पनि ल्याउँछ, तर यसलाई विकासका योजनाहरूलाई समान पहुँच र समान तरिकाले यसको बाँडफाँड चाहिँ पक्कै पनि भएको छैन।
नेपाल सरकारले सन् 2030 सबै ठाउँबाट गरिबी घटाउने, शिक्षा स्वास्थ्यमा सबैको पहुँच, रोजगारीको सिर्जना लगायत 17 लक्ष्य पूरा गरिसक्नु पर्नेछ। हुम्ला ताजाकोट गाउँपालिकाका शेर बहादुर रोकाया।
न्यूनतम त्यहाँको जनजीविको आर्जन हुने, त्यहाँको वास्तविक जनताको पहुँचमा प्रत्यक्ष चाहिँ लाभ उत्पन्न गर्ने काम चाहिँ रोजगारी सिर्जना गर्नुपर्ने हुन्थ्यो। त्यसमा कृषि, आय आर्जन, शिवमूलक होइन, सुशासन, सबभन्दा सुशासनको प्रतिबद्ध हुनुपर्छ।
अहिले हरेक योजना र कार्यक्रममा व्यापक भ्रष्टाचार हुँदा विकास टिकाउ नहुने र सबै नागरिक आधारभूत विकासको पहुँचमा नपुग्ने समस्या छ। विकासलाई दिगो र सबैको पहुँचमा पुर्याउन भ्रष्टाचार रोकिनु पर्ने बताउनुहुन्छ सुर्खेतका पूर्ण प्रसाद काफले।
भ्रष्टाचार नगर्न पर्यो, सही हुन पर्यो, समयमा हुन पर्यो, जनताले पनि यसको सबै कुरा विवरण थाहा पाउन पर्यो। नेताहरूले बजेट वाडा चुट्याउँछन्, ओडामा कति आउँछ, काँडा कति के हुन्छ, ल तिमीहरूको टोलमा यति टिप बालु आयो अथवा गिट्टी आयो अथवा ग्राभिल आयो अथवा यति पाए पा, त्यस्तो नभइकन समग्र रूपमा सबै विवरण हामीलाई थाहा हुन पर्यो।
कतिपय स्थानीय सरकारहरूले दिगो विकास लक्ष्य हासिल हुने गरी योजना बनाउन सकेका छैनन्। आफूहरूले बनाएको योजना बारे बताउँदै सुर्खेत सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्र कुमार केसी।
दिगो विकासको लक्ष्य अन्तर्गत हामीले गाउँपालिकाको तर्फबाट गरिबी नक्साङ्कन गर्यौं र त्यसका सँगसँगै गरिबीको रेखामुनि रहेका नागरिकहरूलाई सामाजिक सुरक्षाको कुरा, राहत प्रदान गर्ने कुरा र आर्थिक विकासका काम र विभिन्न खालका आय आर्जनसँग अन्तर सम्बन्धित कामहरू गरेका छौं। कृषिको प्रवर्धनको कुरा, औद्योगिक विकासका कुराहरू, घरेलु तथा मझौला उद्योगको प्रवर्धन गर्ने कुरा र आय आर्जनसँग अन्तर सम्बन्धित कामहरूलाई अगाडि बढाएका छौं।
दिगो विकासका लक्ष्यबारे थाहा नपाएका स्थानीय सरकारहरू समेत छन्। उनीहरूलाई यसबारे जानकारी गराउनु पर्ने आवश्यकता देखिन्छ। साथै उनीहरूका योजनामा समेत दिगो विकासका लक्ष्य पूरा गर्नेतर्फ केन्द्रित हुनुपर्छ। टेकराज केसी, सीआईएन, जागरण एफएम, सुर्खेत।
अब केही खबर संक्षेपमा। भारत नेपाल र चीन जोड्ने त्रिदेशीय मार्गका रूपमा काली गण्डकी करिडोर विस्तारको काम भइरहेको छ। भारतको सुनौलदेखि चीनको सिमाना कोरालासम्म 417 किलोमिटर सड़क विस्तार हुँदैछ र कतिपय खण्डमा गाड़ी गुड्न शुरू भएको रेडियो शालिग्राम पर्वतले खबर पठाएको छ।
स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक उपलब्ध गराउन संविधान संशोधन गर्न गण्डकी प्रदेश समन्वय परिषदले माग गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पश्चिमी भूभाग लगायत मध्य तथा पूर्वी पहाड़ी भूभागमा सामान्य बदली र अन्य स्थानमा आंशिक बदली हुनेछ। पश्चिम भेगमा उच्च पहाड़ी र हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पश्चिम पहाड़ी भूभागमा एक दुई ठाउँमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।
र पहिलो चरण अन्तर्गत 1700 कैदीबन्दी स्थानान्तरण सहित काठमाडौँ स्थित केन्द्रीय कारागार नुवाकोट सार्ने सरकारी योजना तत्कालै सफल नहुने देखिएको छ। लामा रमण जेबीद्वारा निर्माणाधीन कारागारको प्राविधिक डिजाइन तथा परामर्श र बिल भुक्तानीमा ढिलाइ हुँदा कार्यतालिका बमोजिम निर्माणमा कठिनाई भएको कम्पनीका प्रतिनिधि रोहन बरालको भनाइ छ। रेडियो त्रिशुली नुवाकोटले खबर पठाएको छ।
हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
संसदमा नयाँ नजिर, उपसभामुखबाट अध्यक्षता, सभामुख चयन प्रक्रिया पुस 11 बाट शुरू हुने, संविधान विपरीत शिक्षा नीति।
नेपालको बिजुली बंगलादेशले किन्ने पक्का, नेपालमा रेलभन्दा अगाडि सड़क सञ्जाल विस्तार गर्न चीनको सुझाव, बजेट छल्दै अरबौं खर्चिँदै सरकार।
वैज्ञानिकलाई स्थानीय सरकारसँग जोड्दै नास्ट, जिल्ला समन्वय समितिका पदाधिकारी जिम्मेवारी विहीन, औषधिको मूल्य नतोक्दा नागरिक ठगिँदै।
भारतमा बलात्कार मुद्दामा भाजपाका पूर्व विधायकलाई जन्मकैद, ब्रेक्जिटपछि बेलायतमा दक्ष कामदारको अभाव हुने, डडेलोको चपेटामा अस्ट्रेलिया।
र पोखरा प्रिमियर लीग क्रिकेटमा चितौन प्ले अफमा आज विराटनगर र काठमाडौँ खेल्दै।
साझा खबरको अन्त्यमा पालो आएको छ कार्टुनको। अन्नपूर्ण पोस्ट दैनिकमा बासु क्षितिजले बनाएको चियो चर्चो शीर्षकको कार्टुन लिएका छौं। यो कार्टुनमा सरकारी जग्गा जथाभावी भाडामा दिने र अरबौं घोटाला गर्ने प्रवृत्ति रहेको भनिएको प्रसंगलाई व्यङ्ग्य गर्न खोजिएको छ। एउटा टेलिफोन आएको छ कतैबाट र नजिकै रहेका आफ्ना हाकिमलाई तिनले टेलिफोनका कुरा सुनाउँदै भनेका छन्। तल चाहिँ यस्तो लेखिएको छ, टुनी खेल पनि लिजमा लिन्छु भन्दैछ, रोपनीको कति पैसा भन्ने हजुर।
हौस् त प्राविधिक साथी सुभाष पन्तलाई धन्यवाद। अहिलेलाई गोविन्द खड्का र सृजना बराल विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम दिगो शान्ति प्रसारण हुनेछ। सुन्ने प्रयास गर्नुहोला।